ऑल दी इंश्योरेंस प्लान्स बच्चों के लिए स्माइल्स ऑन्टेरियो का ODSP के तहत जिनकी किसी किस्म की कोई डिसेबिलिटी है उन प्लान्स को भी एक्सेप्ट करती हैं। डॉक्टर नाजिया रहमान नए पेशेंट्स को वेलकम कर रही हैं। हमारी आपसे रिक्वेस्ट है, डेंटिस्ट्री ऑन मिसेस सागा फैमिली डेंटिस्ट हैं, ब्रेसिस हैं, कॉस्मेटिक इम्प्लांट्स डेंटिस्ट्री आपके घर के करीब है और आपको जाना होगा। प्लीज प्रोग्राम में का रेफरेंस जरूर दीजिए 9058721100872 1100 उनका नंबर है। टॉप ऑफ आवर विल कम बैक, प्लीज स्टे ट्यून्ड, आई विल टेक यू टू KPK।
यू आर लिसनिंग टू WTOR 770 AM यंगस्टाउन टोरंटो।
अपनी कम्युनिटी का सब तो वड्डा वधिया क्वालिटी वाला ते सब तो पुराना सोडी फर्नीचर हर घर दी पहचान बन चुकी है।
ओ फिर बने भी क्यों ना, क्योंकि बेडरूम सेट, सोफा सेट, मैट्रेसेस, डाइनिंग टेबल, डेकोरेटिव आइटम्स, गल कीजिए सारे घर दा फर्नीचर वधिया क्वालिटी ते डिस्काउंटेड प्राइस ते मिल जांदा सोडी फर्नीचर तो 3 साल लई नो ब्याज।
142 कैनेडी रोड ब्रैम्पटन 9058747171।
यह फार्मेसी ते छेती नाल कीता गया एक असेसमेंट है। यह 2018 तो हुण तक 80,000 तो वध नर्सां दी भर्ती है। यह देखभाल है जदों अते जिथे तुहानू इस दी लोड़ होवे। ontario.ca/yourhealth ते जाके उस सारे तरीके वेखो जिन्हां राही असी तुहानू देखभाल नाल जोड़ रहे हां। इस दी अदायगी ontario सरकार वल्लों कीती गई है।
ਕੀ ਤੁਸੀਂ ਆਪਣੇ ਘਰ ਅਤੇ ਆਟੋ ਇੰਸ਼ੋਰੈਂਸ ਦੇ ਰਿਨਿਊਅਲ ਕਰਵਾਉਣਾ ਚਾਹੁੰਦੇ ਹੋ ਤੇ ਤੁਸੀਂ ਚੰਗੀ ਕੀਮਤ ਵੀ ਤਲਾਸ਼ ਰਹੇ ਹੋ ਤਾਂ ਫਿਰ ਘਬਰਾਉਣ ਦੀ ਲੋੜ ਨਹੀਂ। ਤੁਸੀਂ ਜਾਓ ਆਲ ਸਟੇਟ ਐਜੈਕਟ ਏਜੰਸੀ ਦੇ ਰਾਜਾ ਮੁਦੱਸਰ ਕੋਲ। ਤੁਸੀਂ ਇੱਕ ਘਰ ਤੇ ਦੋ ਕਾਰਾਂ ਦੀ ਇੰਸ਼ੋਰੈਂਸ ਕਰਵਾ ਕੇ ਇਹਨਾਂ ਤੋਂ $1,775 ਦੀ ਬਚਤ ਵੀ ਕਰ ਸਕਦੇ ਹੋ। ਹੁਣੇ ਸੰਪਰਕ ਕਰੋ ਰਾਜਾ ਮੁਦੱਸਰ ਨੂੰ 6472903773 ਯਾਨੀ 6472903773।
ਟਰੱਕਿੰਗ ਵਾਲੇ ਵੀਰੋ ਧਿਆਨ ਨਾਲ ਸੁਣੋ, ਟਰੱਕ ਜਿੱਦਾਂ ਦਾ ਵੀ ਚਲਾਉਂਦੇ ਹੋ ਮੈਨੂਅਲ ਜਾਂ ਆਟੋਮੈਟਿਕ, ਕੁਇਕ ਟਰੱਕ ਲਿਊਬ ਚੇਤੇ ਆਹੀ ਨਾ ਰੱਖਿਓ। ਟਰੱਕ ਦੀ ਵਧੀਆ ਸਰਵਿਸ ਲਈ ਕੁਇਕ ਟਰੱਕ ਲਿਊਬ। ਲਓ ਜੀ ਤੀਜੀ ਲੋਕੇਸ਼ਨ ਵੀ ਖੋਲਤੀ ਆ, ਐਗਜ਼ਿਟ 579 ਫਰੋਮ ਹਾਈਵੇ 401 ਇਨ ਨੈਪਨੀ। ਆਹੋ ਜੀ ਕੋਈ ਅਪਾਇੰਟਮੈਂਟ ਨਹੀਂ, ਡਰਾਈਵ ਥਰੂ ਫੈਸਿਲਿਟੀ। ਐਗਜ਼ਿਟ 579 ਫਰੋਮ ਹਾਈਵੇ 401 ਇਨ ਨੈਪਨੀ। ਕੁਇਕ ਟਰੱਕ ਲਿਊਬ ਦ ਵਨ ਸਟਾਪ ਸ਼ਾਪ 519-622-0660 ਜਾਂ quicktrucklube.com QTL ਬਿਕੋਜ਼ ਵੀ ਕੇਅਰ।
इलेक्शन पाकिस्तान 2024, कौन बनेगा वजीर आजम और कौन करेगा ऐवान में राज। इलेक्शन पाकिस्तान 2024 की ताज़ा तरीन सूरत हाल जाने हमारे साथ जुमेरात 8 फरवरी दोपहर 3 बजे से शाम देर तक लाइव सिर्फ और सिर्फ रेडियो साजो आवाज 770 AM और ई आवाज टीवी पर। ऑनलाइन सुनने या देखने के लिए विजिट कीजिए eawaz.com एंड लिसन लाइव ऑन लोकल फोन नंबर 6478724900। सिटी ऑफ ब्रैम्पटन तुहानू पड़ोसी ग्रुप में शामिल होने का मौका दे रहा है ताकि तुसी शहर दी पड़ोसी एसोसिएशन का हिस्सा बन सको। यह नवा प्रोग्राम तुहानू चौके फायदे ते नवे मनसूबियां बारे भी जानकारी देवेगा। नाल नाल तुसी सिटी ऑफ ब्रैम्पटन तो मिलने लाली $1,500 दी नेचर नेबरहुड ग्रांट भी हासिल कर सकते हो। और जानकारी लिए संपर्क करो brampton.ca/community-safety।
Learn to drive safely and confidently. Professional driving lessons with HT Driving School in Brampton. अगर eligible हैं तो सिर्फ 7 दिनों में G या G2 license लें। MTO approved instructors, early road test arrangements, high passing rate, pick up and drop off, male female instructors aur haan insurance discount certificate. Gaadi chalana seekh lena itna mushkil nahi jitna sahi taur par gaadi chalana hai. Mazeed malumat ke liye call HT Driving School 647-766-5398.
जी साहब, प्रोग्राम में खुश आमदेद कहना चाहती हूँ। मैं आपको इस्लामाबाद लेके जाना चाहती हूँ। हमारे 2-3 लोग हैं जो हमारे साथ पाकिस्तान में काम कर रहे हैं। मोहम्मद अली जौहर पेशावर में होते हैं, अली खान वेरी अप टू डेट रिपोर्टर है, ही इज फ्रॉम इस्लामाबाद। अली खान थैंक यू वेरी मच कि आपने मेरा लेट नाइट फोन ले लिया। इट इज अराउंड 4 o'clock हियर, रात के 2 बजे में पाकिस्तान में, और टुमारो ऑफ कोर्स बल्कि आज ही होना चाहिए, 12 बजे के बाद तो दिन चेंज हो जाता है। अब सुबह में इलेक्शन है, ووٹ کاسٹ ہونے ہیں. کیا صورتحال تھی 7 تاریخ کو اسلام آباد میں اور ارد گرد میں؟ آپ کا آنکھوں دیکھا حال کیا ہے؟
جی السلام علیکم میڈم. بس صورتحال تو یہ ہے کہ گہما گہمی جتنی تھی اس کے لیے الیکشنز کے لیے وہ تو بس تقریباً حکومت نے تو اعلان کر دیا تھا کہ وہ اب کیمپین ختم ہو چکا ہے. لیکن مثلا کل صبح یہاں پر تو تقریباً 2-3 بج رہے ہیں, لیکن یہ کہ کل صبح 8 بجے یہاں سے الیکشن سٹارٹ ہو جائے گا اور سارے لوگوں نے اپنے اپنی کیمپین جتنے چلا سکتے تھے اتنے چلا چکے ہیں اور بس لوگوں میں جوش و خروش بالکل ہے اور آئی ہوپ کہ بالکل یہاں پر وہ جو چیزیں ہو سکتی ہیں وہ لوگ نکل آئیں اور ووٹ اپنا کاسٹ کریں اور انشاءاللہ یہاں پر لوگ پرجوش ہیں. امیدواروں نے اپنا جتنا ہو سکتا تھا وہ اپنا کر لیا ہے, پارٹی نے اپنا کیمپین سوائے ایک پارٹی کی اس نے اتنا کیونکہ پی ٹی آئی نے اس طرح سے اپنا کیمپین نہیں چلا پائے ہیں. باقی جو پی ایم ایل این ہو گئی, نواز شریف والی پارٹی ہو گئی, یا جو بلاول بھٹو زرداری صاحب والی پارٹی ہو گئی, پیپلز پارٹی, مولانا فضل الرحمان والی جو جمعیت علماء اسلام کی پارٹی ہے, جماعت اسلامی کی جو پارٹی ہے, ایم کیو ایم جو ہو گئی, انہوں نے جم کر اپنا کیمپین چلایا ہوا ہے, جم کر اپنا کیمپین چلایا ہوا ہے.
مگر علی مجھے جو پتا چلا ہے کہ دیکھیے اس میں یہ کہ یہ دنیا کا ایک رول رہا ہے کہ کمزور کے ساتھ ہر انسان اٹھ کے کھڑا ہو جایا کرتا ہے. سنا ہے کہ مسلم لیگ نون کی قیادت نے جتنی اپنی کمپین کی ہے اس میں پولیس نے ان کو بہت فیسلیٹیٹ کیا ہے یا اداروں نے انہیں بہت فیسلیٹیٹ کیا, از دیٹ رائٹ؟
یہ تو خیر یہ تو تھوڑا سا قبل از وقت ہوگا کیونکہ اداروں نے تو اس طرح کسی کو اب ظاہر سی بات ہے مطلب میاں نواز شریف ایک ہیوی ویٹ بندہ ہے تو جب اگر وہ سپوز کہیں پر موو کر رہا ہے اگر وہ اب کل پرسوں انہوں نے میرے خیال میں اپنا آخری جلسہ انہوں نے مری میں کیا تو اب نواز شریف جیسا آدمی پاکستان کے تقریباً 2-3 گنے چنے لیڈرز ہیں, اگر اس کو پی ٹی آئی والے نہ پسند کرے یا اس کو پیپلز پارٹی والے نہ پسند کرے یا کوئی پی ایم ایل والے اس کو بہت زیادہ پسند کرے لیکن نواز شریف کی ایک ویٹ ہے اس وہ جناب تک موو کرے گا تو اس کے ساتھ اداری بھی ظاہر سی بات ہے اس کے ساتھ موو کریں گے اس کے ساتھ پولیس موو کریں گے تو ان کو اگر ہم اس کانٹیکسٹ میں دیکھیں تو مجھے نہیں لگتا کہ کسی نے ان کو اس طرح سے فیسلیٹیٹ کیا ہوا ہے. ہاں جو ایک پارٹی کا میں کہہ رہا تھا اس پارٹی کے اوپر تھوڑی سی سختی ہے انہوں نے اس طرح سے اپنا مجھے ویسے یہ فیل آ رہی ہے. اب اس ٹائم پہ تو خیر ہم پڑھ رہے تھے جب یہ 2008 کا جب الیکشن ہو رہا تھا تو جس میں پیپلز پارٹی جب حکومت میں آئی تھی تو اگر آپ کو ظاہر سی بات ہے آپ کو مجھ سے بہتر پتہ ہوگا اس چیز کا کہ این پی عوامی نیشنل پارٹی کے اوپر مطلب جس طرح کا دباؤ تھا دہشت گردی کا طالبان کا کہ انہوں نے اپنے جو کارنر میٹنگ ہے وہ بےچارے اس زمانے میں اپنے کارنر میٹنگز بھی نہیں کر پائے تھے جب بڑے بڑے جلسے تو کو تو ایک سائڈ پر ہی کر دے کارنر میٹنگز بھی نہیں کر پائے. اس طرح اس دفعہ پی ٹی آئی اپنی کارنر میٹنگز بھی کرنے میں مطلب ناکام ہو چکی ہے. تو یہ جو ہے نا یہ بلاول بھٹو ہو گئے, بلاول بھٹو نے اپنا جم کر اگر ہم کہیں گے کہ پی ایم ایل این کے ساتھ لوگوں نے زیادہ اداروں نے یا پولیس نے اس کو فیسلیٹیٹ کیا ہوا ہے تو ہم پھر یہ بھی کہیں گے کہ پیپلز پارٹی کو بھی کیا ہوا ہے کیونکہ پیپلز پارٹی نے بھی جم کر اپنا کیمپین چلایا. جو باقی جو پارٹیز ہیں ریجنل جو پارٹیز ہیں جس طرح کی یہ جو ایم کیو ایم ہو گیا یا یہ جو دوسری جو پارٹیز ہیں ایون یہ جو آئی پی پی ہے آئی پی پی اوبر کے آ رہی ہے تو اب ہم کہیں گے کہ پھر آئی پی پی کو بھی پھر سپورٹ کیا ہوا ہے یا مولانا فضل الرحمان کی پارٹی جو جمعیت علماء اسلام ہے اس کو بھی سپورٹ کیا. پھر تو مجھے نہیں لگتا کہ کسی کو اس طرح 100% نہیں. ہاں مطلب کہیں پر دیکھنے میں ایسا لگ رہا ہے کہ ہاں کہ پی ایم ایل این کیونکہ پی ایم ایل این کا ایک شور
آپ نے بڑی پیاری بات کہہ دی اور ظاہر ہے جس انسان کو اس کے 3 دفعہ وہ وزیر اعظم رہ چکے ہیں ان کی سیکیورٹی جو ہے وہ ہماری جو ایجنسیز ہیں ان کی ذمہ داری ہے ان کی سیکیورٹیز اور کوئی بھی نہیں چاہتا کہ کوئی ایسا واقعہ ہو جیسا کہ محترمہ بے نظیر صاحبہ کے ساتھ ہوا تھا. تو یس اس کے لحاظ سے اگر فیسلیٹیٹ کیا تو اٹ واز ہز رائٹ اینڈ اٹ از ہز رائٹ, اس میں کوئی شک نہیں. مگر پی ٹی آئی جو ہے اس کے حوالے سے کہ بھائی ظاہر ہے دے آر جسٹ, مگر میرا خیال ہے 3 سال کے بعد پی ٹی آئی کو پھر اتنی آزادی مل جائے گی کیونکہ اس ملک میں تو باریاں لگی ہوئی ہیں نا.
پی ٹی آئی مطلب پی ٹی آئی میڈم پی ٹی آئی ٹی آئی کو مطلب ٹھیک ہے اس وقت پی ٹی آئی کے اوپر ایک زیر اعتاب ہم وہ جو ایک اردو کے ورڈ ہے زیر اعتاب پی ٹی آئی اس وقت زیر اعتاب ہے اس میں کوئی شک نہیں ہے پی ٹی آئی کے اوپر بہت زیادہ دباؤ ہے اس میں کوئی شک نہیں ہے پی ٹی آئی کی جو اس کی سپریم لیڈرشپ ہے وہ ساری کی ساری جیلوں میں ہے یا مفرور ہے جو ان کی دوسری لیڈرشپ ہے مطلب پی ٹی آئی اس وقت لیڈرلیس تقریباً گراؤنڈ کے اوپر پی ٹی آئی کا کوئی لیڈر نہیں ہے پی ٹی آئی اس وقت بحیثیت پارٹی الیکشن میں نہیں ہے پی ٹی آئی اس وقت بحیثیت پارٹی بھی الیکشن میں نہیں ہے سارے ان کے آزاد لوگ کھڑے ہیں تو لیکن ایک چیز ہے میڈم کہ پی ٹی آئی ایک حقیقت ہے اور پی ٹی آئی سے منہ موڑنا یا پی ٹی آئی سے آنکھیں بند کرنا کہ بھائی پی ٹی آئی نہیں ہے اس ملک میں یہ ہمارے ملک کی بدقسمتی ہوں گی کیونکہ پی ٹی آئی ایک بہت بڑی حقیقت ہے چاہے اس کو کوئی پسند کرے چاہے اس کو کوئی ناپسند کرے چاہے وہ اداروں کے ساتھ مطلب وہ چپ کلش میں رہے چاہے وہ پیار محبت سے رہے جو مرضی بولے لیکن پی ٹی آئی ایک بہت 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 بڑی حقیقت اس ملک کی ہے اور اس طرح سے یہ جس طرح سے مطلب یہ چیزیں ہو رہی ہے یہ وقت کے طور پر ہو سکتی ہے لیکن یہ ہے کہ دو سال بعد تین جس طرح آپ نے ابھی فرمایا تو وہ ایک بہت پرانی والی بات ہے بار ڈاکٹر بابر اعوان نے کہا تھا ایک وقت میں دیکھ رہا تھا خود ہی اس کو کہ سیاست میں کوئی چیز حرف آخر نہیں ہے تو آج یہی نواز شریف کل 2017 میں نااہل ہو گیا تھا اور ان کے اوپر جس طرح کی بریکنگ نیوز ہی چلی تھی اور جس طرح سے کہ مٹائیاں بانٹی تھی اب وہی نواز شریف آج کل آپ کل یہ سوشل میڈیا کے اوپر دیکھ رہی ہوں گی کہ جو ٹریبیون اور ڈان میں جس طرح سے ان کی وہ جو بینر ہیڈ لائنس کی جگہ پہ وہ جو ایڈز لگائے ہوئے تھے لوگوں کی مطلب ایک مذاق کی سچویشن بن گئی تھی اب وہی نواز شریف ہے اب وہی نواز شریف ہے جو 2017 میں اس کے ساتھ اس طرح ہوا آج وہ دوبارہ پرائم منسٹر بننے کے لیے شاید مطلب ہاٹ کینڈیڈیٹ ہے ہاٹ فیورٹ کینڈیڈیٹ ہے اس وقت عمران خان بھی اس طرح 2024 میں اس طرح ہے شاید 2026-27-28 میں ان کی پوزیشن چینج ہو جائے گی اور شاید وہ دوبارہ سے پاور میں آ سکتے ہیں جس طرح ہمارے ملک کا ایک روٹین میٹرز ہے یہ کوئی بات
بہت شکریہ ایک جو گیلپ سروے آیا ہے اس میں کہا ہے کہ 70% پاکستانی جو ہیں وہ پاکستان کے الیکشن کے ریزلٹ سے مطمئن نہیں ان کی ریزرویشنز ہیں تو آپ عام لوگوں کے ساتھ ملاقات کرتے ہیں اور کیا صرف اسلام آباد کے لوگوں سے یا آپ کے پی کے میں بھی آپ کے جانے کا اتفاق ہوا اور آج ایک پہلا دہشت گردی کا واقعہ جو بلوچستان میں ہوا ہے اور کہا گیا ہے صبح جناب محمد علی جوہر صاحب کے پی کے سے کور کر رہے تھے انہوں نے کہا کہ دو خواتین کی انٹری کے بارے میں کہا گیا ہے کہ وہ خودکش بمبار خواتین بھی کے پی کے میں انٹر ہوئی ہیں اس کے بارے میں کچھ فرمائیں گے
میڈم ایک تو آپ نے دو سوال آپ نے بلوچستان کے حوالے سے ذکر کیا اور پھر آپ نے کہا کہ کے پی کے ایم اور اس طرح کی سچویشن میڈم میں خود مطلب میں نے الیکشن کیمپین کو میں نے کور کیا جتنا مجھ سے کور ہو سکتا تھا اتنا میں نے کور کیا اور ہاں یہ بات آپ کی بالکل صحیح ہے کہ جو گیلپ سروے ہے اس کے اوپر جو گیلپ سروے ہے تو گیلپ سروے کے تو چلے میں تو وہ تو بہت بڑا ادارہ ہے میں ایک اپنا سا کارکن جرنلسٹ ہوں لیکن یہ ہے کہ گیلپ کا جو گیلپ کا سروے ہے نا وہ اس سے میں اتنا مطلب ایگری نہیں کرتا وہ لوگ الیکشن کے ریزلٹ سے اتنے مطمئن مجھے نہیں لگ رہا ہے زیادہ سے زیادہ جس پارٹی کے پاس حکومت آ جائے گی وہ تو مطمئن ہو جائیں گے
بہت شکریہ بیٹا آج میں ابھی ایک بیان دیکھ رہی تھی جناب جو جماعت اسلامی کے لیڈر ہیں انہوں نے کہا ہے کہ اگر الیکشن شفاف نہ ہوئے تو ملک میں زیادہ فساد اور ہنگامے حالانکہ یہ جماعت اسلامی وہ جماعت ہے جو ہمیشہ اسٹیبلشمنٹ کے ساتھ کھڑی ہو کے حکومتوں کو گرانے اور یا ان کو بنوانے میں رول پلے کرتی ہے تو یہ انہوں نے بھی آج یہ بیان داغ دیا ہے کہ الیکشن شفاف نہ ہوئے تو ملک میں زیادہ فساد اور ہنگامے ہوں گے تو جماعت اسلامی کے نے کتنے ٹوٹل اپنے کینڈیڈیٹس کھڑے کیے ہیں کیا صورتحال لگتی ہے آپ کو
میڈم جماعت اسلامی جو ہے نا جماعت اسلامی وہ ایک ٹھیک ہے اپنے آپ کو تو وہ بڑی کوئی سینٹرل پارٹی سمجھ رہی ہے اور میں بھی ہوں بھی لیکن یہ کہ جماعت اسلامی کی اب وہ والی حیثیت نہیں رہی ہے جو وہ قاضی حسین احمد اور اس سے پہلے مودودی اس ٹائم پہ جس طرح کی حیثیت تھی جماعت اسلامی ایک مطلب کچھ علاقوں تک محدود ہو گئی ہے جیسے کہ ڈسٹرکٹ چاسدہ میں جماعت اسلامی کی وہ ہے مطلب ایک مولانا گورنر صاحب کھڑے ہیں ادھر ایمل ولی اسفانیر ولی کا جو بیٹا ہے وہ الیکشن لڑ رہا ہے پی ٹی آئی کا جو پریزیڈنٹ ہے وہ تو ایک اچھا خاصا مقابلے کی فضا ادھر ہے اب جیسے کہ یہ جو دوسرے ہیں کیا نام ہے اس کا وہ جو ان کے وہ جو امیر صاحب ہیں
سراج الحق
صاحب سراج الحق صاحب exactly. Siraj ul Haq sahab acha muqabla karne ki matlab position mein hai. Karachi mein unke sath ek do teen seatein hain. Is tarah Naushera mein wo kuch matlab kar sakte hain, upsets de sakte hain. Lekin Jamaat Islami ka wo haisiyat نہیں ہے جس طرح کی مطلب باقی پارٹیز کی جس طرح کی حیثیت بن سکتی ہے اور ان کا یہ بولنا کہ اگر یہ نہیں ہوا تو شفاف نہیں ہوئے تو میڈم یہ تو مطلب شفافیت کے اوپر تو سوالات ہیں شفافیت کے اوپر تو سوالات ہیں ابھی سے مطلب کل الیکشن ہوگا لیکن یہ ہے کہ شفافیت کے اوپر اب وہ 100% اس طرح سے 1970 میں کہتے ہیں کہ ایک ہی دفعہ پاکستان میں شفاف الیکشن ہوئے تھے اور وہ بھی 1970 میں ہو چکے تھے اور اس میں ٹرن آؤٹ تقریباً 57% ٹرن آؤٹ تھا 1998 میں میرے خیال میں جو ہوا تھا اس میں سب سے کم 35% لوگ نکل آئے تھے اب کل دیکھتے ہیں کہ کل کیا ہوتا ہے لیکن الیکشن کی شفافیت پر تو میڈم آئی ایم سوری کوشچنس ہیں
بہت اچھے طریقے سے آپ نے کور کیا کہ الیکشن کی شفافیت یہ صرف نہ صرف پاکستان بلکہ انٹرنیشنل میڈیا بھی اس کے بارے میں کہہ رہا ہے کہ الیکشن کی شفافیت میں تو ریزرویشنز ہیں ضرور اور اینی تھنگ ایلس وٹ ڈو یو تھنک کہ آپ نے جب سے کہا کہ 70 میں جو ووٹر ٹرن آؤٹ تھا دیٹ واز 57% اس وقت کیا لگتا ہے آپ کو کہ ضد میں آ کے زیادہ لوگ ووٹ دینے کے لیے نکلیں گے یا وہ ایک ڈپریسڈ صورتحال کی وجہ سے کم تعداد جائے گی وہ لوگوں میں جوش اور ولولہ کیا آپ کو خبر دی کل کے بارے میں
میڈم یہ تو میں دو قسم کے میں بینگ اے پاکستانی بھی بات کروں گا اور بینگ اے جرنلسٹ بھی میں بات کروں گا بینگ اے جرنلسٹ تو میرا جواب یہ ہے کہ مطلب ظاہر سی بات ہے لوگ تھوڑے سے ڈپریسڈ ہیں کیونکہ میں نے آپ کو بولا کہ تقریباً سب لوگوں کو پتہ ہے کہ ریزلٹس کس طرح کے ریزلٹس لوگ ایکسپیکٹ کر رہے ہیں ریزلٹ کی ایکسپیکٹنس مطلب لوگوں کو پتہ ہے کہ کس طرح کے ریزلٹس آنے ہیں اب اسی طرح سے آتے ہیں اس طرح سے نہیں آتے ہیں لیکن لوگ ایک ذہنی طور پر تیار ہے ایک خاص قسم کے ریزلٹس کے لیے یہ تو ہو گیا یہ کہ اس طرح کی سچویشن ہے اب ٹرن آؤٹ کی بات تو اب اس جو جرنلسٹک جو جواب میں نے آپ کو دے دیا اس جرنلسٹک جواب کے نتیجے میں آپ کو یہ کہتا ہوں کہ شاید ٹرن آؤٹ کم ہو لوگ شاید نہ نکلے وہ جو آپ نے ورڈ یوز کیا ڈپریس تو ڈپریشن میں شاید لوگ اس طرح سے نہ نکلے لیکن دوسری طرف پی ٹی آئی کے جو لوگ ہیں پی ٹی آئی کے لوگوں کے پاس ایک میڈم ایک چیز کو یہ جو دوسری پارٹیز ہیں وہ تھوڑا سا کر رہے ہیں مطلب اس طرح سے اس کو اوپر فوکس نہیں کر رہے ہیں سوشل میڈیا میڈم سوشل میڈیا کی ایک مطلب ظاہر سی بات ہے آپ کو پتا ہے کہ آپ تو بہت ڈیولپڈ کنٹری میں بیٹھی ہوئی آپ کو پتا ہے کہ قابل لوگ کیا کرتے ہیں سوشل میڈیا کے ساتھ میڈم پی ٹی آئی والوں نے سوشل میڈیا کا جس طرح سے استعمال اب تک کیا میرے خیال میں پاکستان کی تاریخ میں اب یہ جو ڈپریسڈ سچویشن میں نا کیونکہ اب ان کو اس طرح سے الیکشن کیمپین چلانے کا موقع نہیں ملا ان کے جو کینڈیڈیٹس تھے وہ کینڈیڈیٹس جو ٹیئر اے کے بی کے جو لوگ تھے سی کے ایون جو لوگ تھے وہ سارے یا تو اریسٹ ہیں یا پتنی وہ کوئی بھاگ گئے ہیں کئی اور ہیں لیکن جس اپنی ان کی جو ٹیئر ڈی کے جو ان کے جو لیڈرشپ ہے جو الیکشن لڑ رہے ہیں اب جیسے کہ کل ایک راؤ قاسم صاحب ایک بندہ ہے وہ میں نے زندگی میں فرسٹ ٹائم میں ان کی تصویر دیکھی کہ بھائی اب وہ کورنگ کینڈیڈیٹ ہو گئے ہیں اب پھر اس بندے کی کل رات کو میڈم میں یہ آپ کو بات بتا رہا ہوں تو کل رات سے کینڈیڈیٹس کھڑے ہو گئے اور ان کے لیے جس طرح سے سوشل میڈیا کے اوپر ایک طوفان کھڑا کر دیا تو اگر اس طوفان نے کام کیا اور لوگ غصے اور میڈم آپ کو میں آپ کو ایک اور چیز بتاؤں کہ لوگ غصے میں بھی ہیں ڈپریشن کے ساتھ ساتھ لوگ غصے میں بھی ہیں اگر ڈپریشن غالب آیا تو لوگ تو نہیں نکل آ رہے ہیں کل تو 35-40% الیکشن کے وہ ٹرن آؤٹ ہو جائے گا لیکن اگر لوگ غصے میں نکل آئے کہ یار دھاندلی ہونی ہے کتنی دھاندلی ہوگی 20% لوگوں کو مینج کیا جائے گا کر پائیں گے 30% لوگوں کو مینج کر پائیں گے آ جائیں ہم 80% لوگ نکلتے ہیں تو اگر اس چیز کو ذہن میں لے کر لوگ نکل آئیں تو پھر لوگ مطلب پھر ٹرن آؤٹ زیادہ ہو سکتا ہے اور میڈم یہاں پر یہ ملا جلا رجحان ہے
بہت شکریہ بڑے اچھے طریقے سے آپ نے کور کیا کل انشاءاللہ کل بلکہ 770 پہ 3 بجے سے لے کے رات کے 11 بجے تک ہم آپ کے ساتھ ہوں گے
لوکل
ٹائم کینیڈین ٹائم کے لحاظ سے 3 سے 11 بلکہ ہو سکتا ہے ساروں نے بسترے لے کے آنا یہیں پہ ہم نے سونا ہے اور کل ڈھولکی بھی ہم بجائیں گے یہاں پہ اسٹوڈیو میں और मेहंदी का प्रोग्राम होगा, तो कल इलेक्शन की कैंपेन पूरी की पूरी यहीं से 770 पे। और अगर कहीं स्टैटिक होता है या जब हम ऑफ द एयर होंगे तो आप अपने आईपी बॉक्सेस पे तो देख रहे होंगे या हमारी वेबसाइट eawaz.com पे या फिर एक लोकल नंबर है 6478724900 टेलीफोन पे आप प्रोग्राम सुनेंगे। मोहम्मद अली भी हमारे साथ होंगे, मोहम्मद अली जौहर भी होंगे, इस्लामाबाद से ये कवर करेंगे, कनाडा के जर्नलिस्ट मौजूद होंगे और इस तमाम की तमाम नशरियात को लाइन अप आपके लिए किया है मोहतरमा शाजिया साहिबा ने। इट विल बी वेरी इन्फॉर्मेटिव सेशन टुमारो इंशाल्लाह। थैंक यू बेटा, इंशाल्लाह लुक फॉरवर्ड टॉकिंग टू यू टुमारो। आई विश ऑल द बेस्ट टू पाकिस्तान। थैंक यू वेरी मच। वालेकुम अस्सलाम। क्विकली अगर मैं फयाज विलाना साहब की तरफ आपको लेके मुड़ू, क्योंकि आज के इलेक्शन की सूरत हाल उनकी जुबानी भी मैं जरूर सुन लेना चाहती हूं, तो जो ही उनसे मुलाकात होती है। ब्रिस्टल प्लेस के बारे में मैंने हमेशा, फयाज भाई आ गए, आई एम सो सॉरी, ही वॉज देयर वेटिंग फॉर अस। फयाज भाई अस्सलाम वालेकुम।
वालेकुम अस्सलाम आरफा जी, और आपका प्रोग्राम देखने और सुनने वालों को भी मेरी तरफ से अस्सलाम वालेकुम। और ऑन एयर मुझे आपको मुबारकबाद देने की इजाजत नहीं मिली, वो मैं ऑफ एयर दूंगा।
बहुत शुक्रिया, अल्लाह ताला
मुझे दे सकती हैं ऑन एयर। आप जी बोले।
आपको मैं मुबारकबाद ये दे सकती हूँ कि आपने अपना यूट्यूब चैनल शुरू किया, आपको बहुत मुबारक हो।
बिल्कुल, आप पहुंच गई हैं। आपने आपने आपके साथ इंताक्षरी खेली जा सकती है, आप तो फौरन पहचान जाती हैं।
मुझे पता है कि आपने
आप एक हफ्ते के लिए गई और मैंने ऐलान किया अपने पहले यूट्यूब पे कि इस यूट्यूब के पीछे जो ताकत है वो मेरी आरफा बाजी हैं, ये उनके इसरार पे मैंने शुरू किया है। बल्कि मैंने एक साल पहले जब मैंने ई आवाज पे और रेडियो 770 AM पे काम शुरू किया तो बाजी ने मुझे कहा आप अपना शुरू क्यों नहीं करते, तो उस वक्त मैंने सुनी अनसुनी कर दी। लेकिन अब अपना ई आवाज टेलीविजन के जो हमारे लिसनर्स एंड व्यूअर्स हैं उनका इसरार इस हद तक बढ़ा के मुझे शुरू करना पड़ा और एक हफ्ते के मुख्तसर वक्त में तकरीबन 16,000 वॉच आवर्स और ऑलमोस्ट 5,000 सब्सक्राइबर्स के साथ ये गुज़श्ता दो दिन से मोनेटाइज भी हो चुका है। और दोस्त बताते हैं कि इतने कम वक्त में, रिकॉर्ड वक्त में शायद ही कोई चैनल जो है मोनेटाइज हुआ हो। और ये सारी आपकी दुआएं, आपका इखलास, आपका पुश करना और हमारे व्यूअर्स का और लिसनर्स की मोहब्बत है कि मैंने, मेरे पास कोई इंफ्रास्ट्रक्चर नहीं है, इट्स अ वन मैन शो, लेकिन उनकी मोहब्बत है कि वो जोक दर जो फयाज वलाना ऑफिशियल पे आ रहे हैं। और आमिर भाई, शाजिया, माजिद भाई, आप सबका बहुत मेहरबानी, बहुत शुक्रिया कि आप साथ दे रहे हैं। और यकीनन अब हमारे पास ये दो आउटलेट हो जाएंगे, एक फयाज वलाना ऑफिशियल और एक ई आवाज, तो हम पैरेलल चलेंगे और एक दूसरे को सपोर्ट करते हुए चलेंगे
इंशाल्लाह। बहुत शुक्रिया। यकीनन फयाज भाई, जब आपने ये किया था उसके बाद मेरा सफर के दिन थे और मैंने अनाउंस भी नहीं किया था, मगर अल्हम्दुलिल्लाह अल्लाह ताला हर इंसान को बेहतर करने की तौफीक दे। एट द एंड ऑफ द डे मेरा घर है, मेरा वतन है, मेरा पाकिस्तान है। बहुत से लोग ये समझते हैं कि हम हिपोक्रेट लोग हैं, हम कैनेडा में बैठे हुए और हम साहब एक बात याद रखिएगा कि अपनी माँ से मोहब्बत कभी कम नहीं हुआ करती होती। यस, हम बाज़ औक़ात अपने नशे में अपनी याशियों में चीजों को भूल जाया करते होते हैं, मगर बाज़ औक़ात निवाला भी उठाते हैं तो वो लोग याद आते हैं जिनको हमारी जरूरत है और जिनकी हमें जरूरत है। मेरा पाकिस्तान अल्लाह हमी और नासिर रखे। सितंबर 11 का वाकया हुआ था तो बहुत से लोग जो बड़े सेटल्ड थे अमेरिका में, उनको भी वापस पलट के उसी पाकिस्तान की तरफ जाना पड़ा था। वो मेरा मुल्क है, मेरा अपना वतन है और मैं उस मुल्क को प्रॉस्पेरिटी में देखना चाहती हूँ। अल्लाह ताला उस मुल्क का हमी और नासिर।
कल एक साहब ने ये ओवरसीज पाकिस्तानीज की जो सोच और जो सिलसिला होता है, जो उनकी मोहब्बत होती है अपने बैक होम से, उसकी एक बड़ी अच्छी उन्होंने एक मुझे एग्जांपल दी। उन्होंने कहा जिस तरह कोई लड़की ब्याह, उसकी शादी हो जाती है और वो अपने ससुराल में चली जाती है तो उसे हर वक्त रह रहा कि अपने मेके की याद सताती रहती है। अगर ससुराल वाले कितना ही अच्छा उसके सामने पराठा बना के, अंडा रख के, ऑमलेट रखें, फिर वो खाते हुए कहती है नहीं मेरी अम्मी तो ऐसे बनाती थी। तो हमारा पाकिस्तान मेका है, हम जितने ओवरसीज पाकिस्तानी हैं,
अब आपने
अमेरिका, कनेडा, यूके, ऑस्ट्रेलिया वाले जो मर्जी है हमें पेश करते रहे, हमें अपना मेका याद आता है और हम बार बार मुड़ के देखते हैं अपने मेके की तरफ और हमारा मेका पाकिस्तान।
आपने तो इसको एक लड़की से मिसाल दी, मैं आपको मिसाल देती हूँ। मैं माँ भी हूँ, मैं बीवी भी रही हूँ, मैं बहन भी हूँ। ये जो आदमी होते हैं ना, जब माँ जिंदा होती है, मेरा अपना भी एक पुत्र है, ये जब माँ जिंदा होती है ना तो माँ कपड़े भी धोती है, स्त्री भी करके देती है, खाने के बीच में भी लड़का 10 नुक्स निकालता है, प्लेट भी सिंक के बीच में रख के चला जाता है, माँ फिर भी पीछे पीछे लेके खाने फिरती है। जीते जी तो शायद माँ की उतनी खिदमत नहीं करते, फिर जब इनकी शादी हो जाती है ना तो अगली बीवी को चढ़ाने के लिए वो बेचारी पराठा बना के देती है, कहते मेरी माँ बड़े चंगे पराठे पकांदी सी, हाय मेरी अम्मी तो ये थी। तो जब चीज पास नहीं होती तो उस माँ की कदर उन आदमियों को ज्यादा आती है, ये हर आदमी अपने सीने के अंदर झांक के देख ले, फिर तो उनको ये भी याद आता है हाय मेरी अम्मी मेरे बोधे वाया करती होती थी और फिर ऐसे ऐसे करके कहती थी हाय मेरा पुत्र कितना हीरो लग रहा है, फिर आपको माँ याद आती है, यही हाल हम सबका है। एनीवेज पाकिस्तान के हवाले से अगर हम बात करते हैं तो अल्टीमेटली आज इंटरनेशनल ऑर्गेनाइजेशंस मीडिया ग्रुप्स भी पाकिस्तान में मौजूद है और एमसी इंटरनेशनल ने जो मार्क कुटैस के मामले हैं उनके ऊपर आवाज उठाई है, तो आप क्या समझते हैं कल का वोटर टर्नआउट कैसा रहेगा? हालांकि इमरान खान साहब के जितने भी पैगाम मिले हैं या जो भी के उन्होंने सिर्फ और कुछ भी नहीं कहा कि हर आदमी वोट डालने के लिए वोट डालने के लिए वोट डालने के लिए जरूर निकले।
अच्छा, वोट टर्नआउट देखने से पहले हमें पिछला देखना पड़ेगा। 2013 में 54% था, 2018 में 52% था, अब एक्सपेक्ट किया जा रहा है कि ये 62-64% तक जाएगा और उसकी एक रीजन है कि 2,70,00,000 नए वोट, 2,25,00,000 नए वोटर जुड़े हैं, उनमें से 1,25,00,000 खवातीन के हैं और 1,00,00,000 मर्दों के हैं। ये जो 2.25 करोड़ नया वोटर जुड़ा है वो ये वो हैं जो 18 से 25 साल की उम्र की एज के हैं। यूथ इस वक्त बहुत ज्यादा चार्ज्ड है क्योंकि यूथ सोशल मीडिया के जरिए एक दूसरे से रابطे में है और फिर अब सोशल ये व्हाट्सएप, फेसबुक, ट्विटर, यूट्यूब, इसका इतना चर्चा हो गया है पाकिस्तान भर में। और आपको पता है पाकिस्तान में लोगों के पास आबादी हमारी 25 करोड़ है और 18 करोड़ शायद फोन है हमारे पास और उनमें से 8-10 करोड़ स्मार्टफोन है। तो स्मार्टफोन बेसिकली एक पूरे घर में ही नहीं बल्कि एक पूरे मोहल्ले में टेलीविजन का काम कर रहा है। लोग एक दूसरे, अगर उनके पास अपने पास स्मार्टफोन नहीं है, वो अपने दोस्तों के पास बैठ के शाम को देखते हैं मुख्तलिफ वीडियोज और मुख्तलिफ इन्फॉर्मेशन वहां से लेते हैं और एक दूसरे को इन्फॉर्मेशन फॉरवर्ड करते हैं। जिस तरह अभी ये बात कर रहे थे हमारे आपके हमारे साथ ही पिशावर से शायद केपी के से थे बाबर साहब, जिस तरह वो कह रहे थे कि रो कासम नलका इंतखाबी निशान वाला, अचानक वो बंदा पता नहीं कहां से आ गया। उस बंदे की दास्तान बड़ी जुल्म भरी है। हुआ ये कि लोधरा से जो जहांगीर तरीन साहब का हवाई हल्का है वहां से जहांगीर तरीन साहब और उनकी पार्टी इलेक्शन लड़ रही है, वहां एक रो शफीक होते थे, शफीक अराई साहब पहले MNA होते थे, उन्हें जबरदस्ती जिस तरह भी किया गया, उनसे प्रेस कॉन्फ्रेंस कराई गई और उन्हें PTI छुड़वाई गई, वो बैठ गए।
एक खातून को भी छुड़वा दी ना उन्होंने अपने हाथ में।
नहीं, अभी कहानी लंबी है। शफीक अराई साहब को पहले बिठाया गया, उसके बाद एक और इकबाल शाह साहब को टिकट दिया PTI ने। इकबाल शाह साहब पहले वहां से MNA रह चुके हैं और उनका भी अच्छा हल्का है। फिर इकबाल शाह साहब के पास भी जहांगीर तरीन साहब पहुंच गए, जिस तरह भी, चाहे उन्हें पैसे दिए, चाहे उन्हें मिन्नत की, चाहे उन्हें प्रेशराइज किया, चाहे इंतजामिया ने प्रेशराइज, किसी ने भी किया, इकबाल शाह साहब भी बैठ गए। अब पीछे ये इफ्फत ताहिरा सोमरो खड़ी हुई, जाहिर बहुत सारे वहां आजाद उम्मीदवार खड़े थे, उनमें से इफ्फत ताहिरा सोमरो ने PTI से रब्ता किया और उसने कहा मैं PTI की जाली हूं, मैं इमरान खान की जाली हूं, मुझे टिकट दे दिया जाए। PTI ने अनाउंस कर दिया इफ्फत ताहिरा सोमरो। वो खातून बहुत अच्छी कंपेन चला रही थी, एक बहन और एक भाई, दो बहन भाई कंपेन चला रहे थे, छोटी सी उनके पास गाड़ी थी और पूरे हल्के में जाते थे, जहां जाते थे लोग खुद गांव से निकल के बाहर आ जाते थे और कहते थे आप क्यों हमारे इलाके में आई हैं, हमें पता चल गया है कि आप कैंडिडेट हैं PTI की, आप बेफिक्र हो जाएं, आप अपना टाइम यहां हमारे गांव में वेस्ट न करें, अगले गांव में जाएं, हम वोट सारे आपको देंगे। ये बात जब जहांगीर तरीन साहब और उनके बेटे अली तरीन तक पहुंची तो उन्होंने कहा इस खातून को कुछ करना पड़ेगा, ये तो हमारा हल्का हमारे हाथ से छीन के ले जा रही है। फिर उसके उस पर प्रेशराइज किया गया, इंतजामिया इन्वॉल्व हुई, उसे अरेस्ट कर लिया गया, उसके भाई को अरेस्ट कर लिया गया और बिल आखिर उन्हें मजबूर किया गया। दो दिन पहले उसने भी दस्तबरदार हो गई जहांगीर तरीन साहब के उसमें उनके हक में। अब अभी भी आजाद उम्मीदवार तो वहां मौजूद थे, उसमें से ये रऊफ कासम साहब खड़े हुए हैं, इनका इंतखाबी निशान नलका है, उन्होंने PTI से रब्ता किया है और उन्होंने कहा है जी कि मैं आपका उम्मीदवार हूं। अब PTI जिस तरह हमने बहुत अरसा पहले अपने इस प्रोग्राम में लोगों को बताया था कि ये जो बल्ले का निशान ले लिया गया है PTI को, बेसिकली PTI की हेल्प कर दी गई है। अगर बल्ले का निशान होता आज इसके पास शफीक अराई के पास या दूसरे जो कैंडिडेट थे इकबाल शाह साहब یا عفت طاہرہ سومرو کے پاس، ان تینوں میں سے کسی کے پاس بھی بلے کا نشان ہوتا تو وہ جو ہی دستبردار ہوتے تو وہاں سے پی ٹی آئی کا کینڈیڈیٹ غائب ہو جاتا. اب چونکہ بلے کا نشان کسی کے پاس نہیں ہے، سارے آزاد ہیں، آپ ایک آزاد کو ہٹاتے ہیں دوسرا آزاد تیار ہوتا ہے، دوسرے کو ہٹاتے ہیں تیسرا تیار ہوتا ہے، تیسرے کو ہٹاتے ہیں چوتھا تیار ہوتا ہے. شفیق رائیں، اقبال شاہ، عفت طاہرہ سومرو اور چوتھے جناب اب رو قاسم انتخابی نشان نلکا. جس طرح یہ بابر صاحب پشاور میں بیٹھے ہوئے ہیں، انہیں پتہ چل گیا ہے کہ لودرا میں انتخابی نشان نلکا ہے پی ٹی آئی والے کا. یہ پورے پاکستان کو پتہ چل چکا ہے کہ انتخابی نشان نلکا ہے رو قاسم کا، اور مجھے پورا یقین ہے کہ رو قاسم کو اسی طرح کا وارم ویلکم مل رہا ہوگا اپنے حلقے میں جس طرح کا چار دن پہلے عفت طاہرہ سومرو کو مل رہا تھا. یہ کہانی ہے اس کی.
بہت شکریہ. اور جہانگیر ترین دیکھتے ہیں وہاں پہ، میں نے آج آپ کے ساتھ آرٹیکل بھی ایک شیئر کیا نا کہ جو وڈیرا ہے وہ تو تعلیم بھی نہیں، وہ تو لوگوں کو آگے بڑھنے دے، وہ تو اپنے پاؤں کی راکھ بنا کے رکھنا چاہتا ہے. انڈیا نے نوابی سسٹم توڑا تھا، وہ مسلمانوں کو سنپ کرنے کے لیے توڑا تھا، مگر پاکستان کو سب سے پہلے یہ آپ کا جاگیردارانہ نظام توڑنا ہوگا اگر ہم اپنے ملک کو بہتر، اینڈ آئی وش کہ یہ ریفارمز اس ملک میں آئیں ضرور، اینڈ دیٹ از فار دا بیٹرمنٹ آف دا کنٹری. سر جناب،
وہ الیکشن آپ اس کی، آپ الیکشن کی ٹرن آؤٹ کی بات کر رہے ہیں، ٹرن آؤٹ میں بھی یہ ہمارا جو اس وقت جو حکمران طبقہ ہے، برسر اقتدار طبقہ ہے، یا ہماری مقتدر حلقے ہیں، اسٹیبلشمنٹ ہے، اس میں قاضی فائز عیسیٰ صاحب بھی ان کے ساتھ مل گئے ہیں اور ان کی عدالتیں بھی مل گئی ہیں. انہوں نے پہلا جب ڈیسیزن دیا عمران خان کے خلاف، رات دن کیس چلا کے ڈالا جیل میں، تو ٹرن آؤٹ اگر 54 پہ تھا تو وہ 56 پہ چلا گیا. دوسرا، انہوں نے اگلے دن فیصلہ توشہ خانہ کا دے دیا اڈیالہ جیل میں، اور جس طرح آنن فانن وہاں ہیرنگ ہوئی اور اس کا فیصلہ سنایا گیا، ٹرن آؤٹ 54-56 سے آگے 58 پہ چلا گیا. اور جس دن انہوں نے عدت والا کیس سنایا، اس دن تو پاکستان بھر کی خواتین، اگر وہ پہلے عمران خان کو 80% 90% اسے مظلوم سمجھتی تھیں اور اس کے ساتھ کھڑی تھیں، اس عدت والے کیس کے بعد 95-100% خواتین عمران خان کی طرف چلی گئی ہیں، اور یہ ٹرن آؤٹ 60 کو کراس کر چکا ہے. اب ٹرن آؤٹ 62-64% کے چانسز ہیں اگر لوگوں کو پولنگ اسٹیشن پہ جانے سے روکا نہ گیا تو. اگر لوگوں کو آزادی سے پولنگ اسٹیشن تک جانے دیا گیا تو یہ ٹرن آؤٹ 62-64% ہوگا، اور نتائج لوگوں کے لیے انتہائی حیران کن ہوں گے. جی
سر، آج سراج الحق صاحب نے بھی بیان دے دیا، اور مجھے بالکل ڈر نہیں لگتا کہ میں کوئی اور لفظ استعمال کروں، اسٹیبلشمنٹ جس سے متعلق آرمی، یہ فیل ہو گئی تھی 1988 میں، دے ڈڈ ناٹ وانٹ بینظیر بھٹو ٹو ون اینڈ دے ور بیڈلی فیلڈ. حالانکہ اس زمانے میں اتنی دنیا بھی گلوبل ولیج نہیں ہوئی تھی، اینڈ دے ور بیڈلی فیلڈ دیٹ ٹائم، مگر اب بھی صورتحال کچھ اس طرح سے ہے. جناب آج سراج الحق صاحب نے بھی کہا ہے کہ اگر ریزلٹس جو ہیں، الیکشن کو ٹیمپر کیا گیا تو اس کے ریزلٹس بڑے بلڈی ہوں گے.
اچھا، یہ جو چھوٹی پولیٹیکل پارٹیز ہوتی ہیں نا
سر، یہ چھوٹی نہیں ہے، یہ تو پلڑے میں وزن ڈالنے والی، یہ تو وہ نہیں ہوتی جو ایک ایک تو تولا تولا ماشا ماشا کرنے کے لیے نکے نکے وٹے ڈالتے ہیں، یہ تو بہت
پاسکو کہتے ہیں اس کو، پاسکو.
اچھا
اچھا، یہ جو جماعت اسلامی ہو گئی، یا وہ لندن میں بیٹھے ہوئے ایک جو ایم کیو ایم لندن چلا رہے ہیں وہ صاحب ہو گئے، یا متحدہ وحدت مجلس وحدت المسلمین والے علامہ راجہ ناصر عباس صاحب ہو گئے، یہ پولیٹی، یہ سارے لوگ عمران خان کے حق میں بول رہے ہیں آپ، کیونکہ انہیں لگ رہا ہے کہ اگر عمران خان جس طرح لوگ اس کے ساتھ جڑ گئے ہیں، اور واقعی ہم پاکستان میں حقیقی آزادی چاہتے ہیں، اور حقیقی آزادی کا قصہ بھی عجیب ہے کہ ہم نے زبردستی ہماری ملٹری اسٹیبلشمنٹ نے اپنے گلے میں ڈال لیا، حالانکہ عمران خان نے تو حقیقی آزادی امریکہ سے حاصل کرنے کی بات کی تھی، اور سائفر پہ بات سٹارٹ کی تھی اس نے. اگر یہ کچھ سمجھدار ہوتے تو عمران خان کو امریکہ کے خلاف ہی بولنے دیتے، لیکن وہ خود سامنے آ کے کھڑے ہو گئے امریکہ کے محافظ بن کے. انہیں یہ شک تھا کہ شاید ہم امریکہ کو عمران خان کے غیظ و غضب سے بچا لیں گے اور پاکستان کے عوام کے غیظ و غضب سے بچا لیں گے. ہماری پاکستانی عوام تو اسپیشلی، آپ کو پتا ہوگا کہ جب امریکہ میں، ایران میں نعرے لگتے تھے مرگ بر امریکہ، فارسی میں نعرہ ہوتا تھا کہ امریکہ کو موت، مرگ بر امریکہ، تو مرگ بر امریکہ کے وہاں وال چاکنگ ایران میں شروع ہوئی، تو ہمارے لوگوں کو پتہ نہیں وہ نعرہ کیوں اچھا لگا، پاکستان بھر کی دیواروں پہ مرگ بر امریکہ کے نعرے لگنے شروع ہو گئے. ہمارے لوگوں کو تو امریکہ کے خلاف کوئی موقع ملے بات کرنے کا، اور عمران خان نے سائفر لہرا کے یہ ثابت کر دیا، اور جس طرح سائفر بعد میں دی انٹرسیپٹ ڈاٹ کام والوں نے لیک کیا، اور اب تو شاید گلی گلی پہنچ چکا ہے، اور ڈی کلیسیفائی ہونے کے بعد وہ پبلک ڈاکومنٹ بن چکا ہے، تو لوگوں کو یقین ہو گیا کہ ہاں یہ واقعی امریکہ نے مداخلت کی، اور امریکہ مداخلت کیوں کرے ہمارے ملک میں، ہم کوئی غلام ہیں. اس لیے یہ اگر جنگ وہاں تک رہتی تو شاید آج ہماری ملٹری اسٹیبلشمنٹ ایٹ ایز ہوتی، لیکن ملٹری اسٹیبلشمنٹ نے خود عمران خان کو کہا کہ نہیں، ادھر نہیں، ادھر ہماری طرف آؤ. اب اس وقت جو حقیقی آزادی کا مطلب پاکستان میں لوگ سمجھتے ہیں، وہ یہ سمجھتے ہیں کہ جی ایچ کیو سے حقیقی آزادی ہمیں چاہیے، حالانکہ جی ایس کیو تو ایک پیج پہ تھا عمران خان کے ساتھ، اور عمران خان ابھی تک یہ کہتا رہا کہ پاک فوج میری ہے، میں پاک فوج کا ہوں، میں پاک فوج کو نیچے نہیں ہونے دیکھنا چاہتا. عمران خان اتنی سختیوں کے باوجود میرے خیال میں عمران خان نے ابھی تک صبر کا مظاہرہ کیا ہے، اور یہ کل شام تک صبر کا مظاہرہ ہوگا. اگر کل وہاں ووٹنگ کے وقت اس طرح کی جس طرح کی دھاندلی اڈیالہ جیل میں ہوئی ہے، اور جس طرح کی وہاں ہیئرنگ سماعت کے دوران ہوئی ہے، اگر اس طرح کی دھاندلی کی گئی تو یقین مانے پھر عمران خان بھی پھٹ پڑے گا، اور عمران خان کے چاہنے والے اور ماننے والے وہ بھی پھٹ پڑیں گے. اور یہ جو چھوٹی چھوٹی جماعتیں، چھوٹے چھوٹے گروپ جو ہمیں لگ رہا ہے کہ یہ بہت چھوٹے ہیں، جب یہ بھی اس کے ساتھ آ جائیں گے، فار ایگزامپل تحریک لبیک پاکستان والے ہیں، جماعت اسلامی والے ہیں، مجلس عبادت المسلمین والے ہیں، یا ایم کیو ایم لندن والے ہیں، تو یہ ان کے پاس اسٹریٹ پاور ہے. جب یہ سارے جڑ جائیں گے عمران خان کے ساتھ تو یہ ایک اور بہت بڑا مسئلہ بن جائے گا. جی
بہت شکریہ. سر یہ آپ کو کیا لگتا ہے کہ کتنے مردے قبروں سے نکل کے ووٹ ڈالیں گے کل؟
ووٹ مردے تو ظاہر ہے ابھی تک، ابھی آج کی رپورٹس یہ ہیں کہ وہاں کیونکہ 26 کروڑ تقریباً بیلٹ پیپر پرنٹ کیے گئے ہیں، 24 کروڑ کی ہمیں ضرورت ہے، 12 کروڑ 70 لاکھ قومی اسمبلی کے لیے اور 12 کروڑ 70 لاکھ صوبائی اسمبلی کے لیے ایکسٹرا بنائے جاتے ہیں. نیشنل الیکشن کمیشن آف پاکستان کا رول ہے کہ اگر کسی پولنگ بوتھ پہ 901 ووٹ ہیں تو انہیں 1000 پرنٹ کرا کے دیے جاتے ہیں کہ کوئی ضائع نہ ہو جائیں. لیکن اس کے باوجود یہ اطلاعات ہیں کہ پاکستان مسلم لیگ نون والے اور جو لوکل ایڈمنسٹریشن جہاں جہاں ان کے ساتھ تعاون کر رہی ہے، کیونکہ بہت سارے ڈسٹرکٹ ایڈمنسٹریشن جو ہیں وہ میاں صاحب کے ہاتھ کے لگائے ہوئے پودے ہیں، چاہے پولیس میں ہیں چاہے ایڈمنسٹریشن میں ہیں، تو وہ جہاں جہاں ان کا بس چل رہا ہے وہ مسلم لیگ نون کے کینڈیڈیٹس کے ساتھ مل کے اور ان کے ورکروں کے ساتھ مل کے وہ کوشش کر رہے ہیں کہ ہم بیلٹ پیپرز ایک رات پہلے ہی چوری کر لیں اور نکلوا لیں. کہیں کہیں تو شاید وہ اس میں کامیاب ہو جائیں گے، لیکن مجموعی طور پر وہ کامیاب نہیں ہوں گے. ہاں البتہ کل کوشش کی جائے گی کہ وہاں سے اسے میکسیمم وہ جو آپ کہتی ہیں نا کہ مردے ووٹ ڈالیں گے وہ کام کیا جائے. اس سے پہلے کیا ہوا، ایک ہفتے سے یہ کر رہی تھی پنجاب میں اسپیشل پولیس کہ روڈ پہ نوجوانوں کو غیر ضروری طور پر روکا جا رہا تھا، جو موٹر سائیکل پہ تھے یا گاڑی پہ تھے، اسے دیکھتے تھے کہ یہ 25 to 45 کی ایج کے درمیان ہے، تو انہیں اندازہ ہو جاتا تھا، یا اگر کسی نے کوئی جھنڈا لگایا ہوا ہے، سٹکر لگایا ہوا ہے پی ٹی آئی کا، تو اسے کہتے تھے سائڈ پہ ہو جائیں، اور اس سے وہ ڈاکومنٹ بے شک اپنی گاڑی کے ڈاکومنٹ موٹر سائیکل کے ڈاکومنٹ دکھاتا رہے، اس سے شناختی کارڈ مانگتے تھے اور اس کے بعد شناختی کارڈ ضبط کر لیتے تھے. اب اوریجنل شناختی کارڈ اگر آپ کے پاس نہیں ہے آپ ووٹ کاسٹ نہیں کر سکتے. بہت سارے لوگوں سے شناختی کارڈ چھین لیے گئے پہلے اور کہا گیا کہ یہ ہمارے ٹریفک آفس سے آ کے لے لیجیے گا. اب ٹریفک آفس انہیں دے گا 9, 10, 11 فروری جب ووٹ گزر چکے ہوں گے. پھر لوگوں کو یہ بات سوشل میڈیا کے ذریعے عام ہو گئی، پھر لوگ سیانے ہو گئے، لوگوں نے کہا کہ اب باہر گاڑی ہم نے چلانی ہے یا موٹر سائیکل چلانا ہے، ہم نے شناختی کارڈ ساتھ لے کے نہیں جانا، ہم نے پولیس کو کہنا ہے کہ ٹھیک ہے آپ نے چلان کرنا ہے کر لیں، ہمارے پاس ڈاکومنٹ نہیں ہے. تو یہ ہر حربہ استعمال کیا جا رہا ہے، اور پریزائڈنگ آفیسر، اسسٹنٹ پریزائڈنگ آفیسر، اور پھر ایک اور کام اس دفعہ واردات ہوئی ہے جس کا شاید ابھی تک سیاستدانوں کو سمجھ نہیں لگی. ہوا یہ تھا کہ پچھلی دفعہ الیکشن میں فوج آئی تھی باہر، لیکن پچھلی دفعہ فوج کو یہ بھی اجازت تھی کہ فوج کا بندہ جب کاؤنٹنگ ہو رہی ہوتی تھی تو وہ اندر کھڑا ہوتا تھا. اس دفعہ قومی اسمبلی جب یہ پچھلی اسمبلی تھی اس میں ان سارے سیاستدانوں نے کہا کہ فوج کے بندے کا کاؤنٹنگ کے وقت وہاں کھڑے ہونے کا کیا مطلب ہے، تو انہوں نے ایک ریزولوشن پاس کی اسمبلی سے اور سینٹ سے اور کہا کہ فوج کا بندہ اب کاؤنٹنگ کے وقت اندر نہیں ہوگا بلکہ وہ پولنگ اسٹیشن کے باہر ہوگا، اور باہر لا انفورسمنٹ ایجنسیز کی ہیلپ کے لیے ہوگا. ہاں اگر باہر انہیں ضرورت پڑی تو پریزائڈنگ آفیسر انہیں کال کر سکتا ہے اندر مدد کے لیے، پھر وہ اندر آئیں گے ورنہ وہ باہر رہیں گے. اب یہ پاس ہو چکا ہے قانون، لیکن فوج والوں نے واردات کیا کی؟ فوج والوں نے واردات یہ کی کہ یہ جو الیکشن مینجمنٹ سسٹم ہم نے نیا خریدا ہے 28 کروڑ روپے سے، یہ الیکشن مینجمنٹ سسٹم کو چلانے کے لیے ہمیں ہر پریزائڈنگ آفیسر کو انہوں نے 2 سے 3 ڈاٹا انٹری آپریٹر دیے ہیں. وہ ڈاٹا انٹری آپریٹر کہاں سے آئے ہیں؟ کیونکہ الیکشن کمیشن آف پاکستان کے پاس تو 3500 ڈاٹا انٹری آپریٹر نہیں تھے، 859 ریٹرننگ آفیسرز ہیں، 859 پہ ہر کے ساتھ 3 چاہیے تھے، 3500 ڈاٹا انٹری آپریٹر کہاں سے آتے ہیں؟ وہ سارے نادرا سے جا رہے ہیں، اور نادرا کی چیئرمین آپ کو پتا ہے جنرل صاحب.
دیکھیے ویسے میں نا آج پریکٹیکلی آپ کا جتنی نالج ہے کسی کی بھی نہیں ہے جس طرح آپ ایکسپلین کرتے ہیں، اور میں تو بالکل ایموشنز کی بنیاد پہ چلتی ہوں. آپ نے بھی ایک بات کہی کہ بھئی فوج کے بندے کو انہوں نے پولیٹیشنز نے کہا ہے کہ وہ موجود نہیں ہوگا. آج تک آپ کی عدالتوں کے بیچ میں تو فیصلہ لکھا ہوا پہلے آ جاتا ہے اور وہ فیصلہ اناؤنس بھی ہو جاتا ہے، ٹھیک ہے، ऊपर से लिखे हुए कागजात आते हैं और मनोमन आगे अनाउंस हो जाते हैं। तो आपका ख्याल है कि इस इलेक्शन के नतीजे में यानी इतनी जद्दोजहद इतनी तगोदो पिछले डेढ़ दो साल से अप्रैल से ये जद्दोजहद हो रही है, तो व्हाट डू यू थिंक कि कैसे ये उसको हाईजैक होने देंगे? रिजल्ट तो ऑलरेडी वो उनको पता है कि कौन सा रिजल्ट अनाउंस होगा।
नहीं, रिजल्ट तो मैंने कहा ना कि डाटा एंट्री ऑपरेटर जो हैं वो वहां से भेजेंगे नादरा को और फिर नादरा के रास्ता नादरा वो इलेक्शन कमीशन तक पहुंचेंगे। अब वहां रास्ते में क्या होता है, वहां हालांकि ताकीद यह है कि आप 45 फॉर्म 45 लिए बगैर बाहर ना निकलेगा, लेकिन वहां पोलिंग एजेंट को रुकने दिया जाएगा। पोलिंग एजेंट अगर कैंडिडेट तीन तीन चार चार बदल रहे हैं तो इलेक्शन वाले दिन पोलिंग एजेंट भी दो दो तीन तीन चार चार बदलेंगे, लेकिन हर हलका इतना तगड़ा नहीं होता और हर हलके में पीटीआई के जो लोग होंगे वो इतने तगड़े नहीं होंगे कि एक पोलिंग एजेंट अगर उठा लिया गया तो दूसरा वो प्रेजेंट कर देंगे, अगर दूसरा भी उठा लिया गया तो तीसरा आगे आ जाएगा, ये जरूरी नहीं। हाँ, बड़े शहरों में ये हो सकता है पॉसिबल के कराची, लाहौर, इस्लामाबाद और सियालकोट, गुजरांवाला, फैसलाबाद।
थोड़ा सा तारीख को दोहरा लें, थोड़ा सा तारीख,
देहाती आबादी है वहां पोलिंग एजेंट अप टू डेट रखना और पोलिंग एजेंट को इस काबिल बनाना कि वो फॉर्म 45 वाकई अपने पास रख सके और फिर फॉर्म 45 को की उसका स्क्रीनशॉट बना के अपने इलेक्शन कमीशन को अपने इलेक्शन ऑफिस को भेजे और फिर वो सारे फॉर्म 45 कंपाइल करके फिर फैसले पे इतराज किया जाए और फिर आपने जाना इलेक्शन ट्रिब्यूनल में है और इलेक्शन ट्रिब्यूनल में आपको पता है साल साल तक कैसे चलते हैं। जी
सर, 2018 में भी आपको याद होगा कि जो जो आपके पुलिंग का जो स्टाफ था अक्सर लोग अगवा हो गए थे, एक बंदा तो मेरा ख्याल 24 घंटे की 36 घंटे भी अगवा रहा था। डू यू रिमेम्बर?
बिल्कुल हुआ है, बिल्कुल ये होता है।
तो इमरान खान साहब को पता है कि दिस वाज अ प्रैक्टिस इन 2018।
अब इमरान खान जो कह रहे हैं और सारे लोग ये कह रहे हैं कि ज्यादा से ज्यादा लोग निकलें, इस हद तक निकलें कि ये धांधली को आप रोक सकें। अगर लोग बहुत ज्यादा तादाद में निकले और यकीन है इसका कि निकलेंगे, क्योंकि लोग भरे बैठे हैं, लोग तपे बैठे हैं, लोग इस दिन का इंतजार कर रहे थे कि हाँ हमारे पास एक, क्योंकि ये जो पिछले 16 महीने और 22 महीने में जो कुछ पाकिस्तान के अवाम के साथ हुआ है, पाकिस्तान की अवाम को ये बावर हो गया है कि अब हमारे पास ना हमारे हाथ में बंदूक है, ना हमारे पास कोई और असला है, ना हमारे पास कलम है जज वाली, ना हमारे पास इंतजामिया वाली छड़ी है जो डिप्टी कमिश्नर और कमिश्नर के पास होती है, हमारे हाथ में सिर्फ एक वोट की पर्ची है। अगर हमने वोट की पर्ची इस हद तक इतनी अबंडन तादाद में फेंक दी बॉक्स में, तो वो जब बॉक्स निकालेंगे और काउंटिंग शुरू करेंगे तो एक लिमिट तक डिस्ट्रिक्ट एडमिनिस्ट्रेशन वाले कहते हैं, और यह मकबूल जान आपको पता है डिप्टी कमिश्नर रहे हैं, वो अगले दिन एक प्रोग्राम में कह रहे थे कि हम एक लिमिट तक डिस्ट्रिक्ट एडमिनिस्ट्रेशन कर सकती है, उससे ज्यादा डिस्ट्रिक्ट एडमिनिस्ट्रेशन भी कुछ नहीं कर सकती, वहां प्रिजाइडिंग ऑफिसर, रिटर्निंग ऑफिसर और पोलिंग ऑफिसर भी एक लिमिट तक गड़बड़ कर सकते हैं, उससे ज्यादा नहीं कर सकते। और हर हल्के में अगर 10,000 से 20,000 वोटों की गड़बड़ वो कर भी लें, लेकिन अगर अक्सरियत जो है वो 40,000-60,000 पे जा रही है फिर वो क्या करेंगे?
बहुत शुक्रिया। मेरा एक आखिरी क्वेश्चन है और क्विक रिस्पॉन्स है। बहुत से लोग ये समझते हैं कि मुझ पे कोई प्रेशर है, मैं खुदा को हाजिर नाजर जान कहती हूँ, मुझे कोई प्रेशर किसी ने नहीं दिया, मुझे इस काबिल ही नहीं समझा कि मुझ पे प्रेशर डाला जाए। ये रिजल्ट अगर आवाम बाहर निकल आती है और लोग जैसे मैं 9 मई के लिए जिन लोगों को मुर्दे इल्जाम ठहराया, I don't hold them accountable because they were not the beneficiary of the results. अगर 9 मई का उनको बेनिफिट हुआ होता तो आई कुड से कि यस वो है, यकीनन बेनिफिशरीज इज समबडी एल्स। कल के रिजल्ट के बाद व्हाट डू यू थिंक चीफ ऑफ द आर्मी स्टाफ, इफ ही कैन नॉट अचीव व्हाट ही वांट्स एंड इफ द पीपल ऑफ पाकिस्तान एग्रेसिव हो जाते हैं, तो इसके कॉन्सिक्वेंसेज उन पे क्या होंगे? चीफ ऑफ द आर्मी स्टाफ पे विल ही लूज हिज क्रेडिबिलिटी, क्योंकि उन्होंने अपनी मुलाकातें स्टूडेंट्स के साथ भी की, उसके बाद उन्होंने एक सर्वे भी झूठा मूठा कर दिया। जब वो बैठते हैं तो ही लुक्स लाइक अ वेरी डिप्रेस्ड मैन, ऐसे गर्दन आगे निकाल के बैठते हैं कि मैं बड़ा बाखबर हूं। तो मुझे विल इट इफेक्ट हिज पर्सनैलिटी?
अच्छा, जहां तक ये 2 हफ्ते पहले DGISI जो है मेजर जनरल लेफ्टिनेंट जनरल नदीम अंजम साहब ने लाहौर में यूनिवर्सिटी के स्टूडेंट से उन्होंने बातचीत की, खिताब किया, उससे अगले रोज इस्लामाबाद जना कन्वेंशन सेंटर में हमारे आर्मी चीफ उन्होंने यूनिवर्सिटी स्टूडेंट से बातचीत की। जब वो यूनिवर्सिटी स्टूडेंट से खुद आके नेशनल इश्यूज पे और इन मामलात पे 9 मई PTI इमरान खान इन सारी चीजों पर जब वो बोलना शुरू हो गए तो लोगों को ये यकीन हो गया कि जब बादशाह को खुद अपनी तलवार नियाम से निकालनी पड़ जाए तो इसका मतलब है कि वो जंग हार चुके हैं। अगर खुद उन्हें आके बोलना पड़ गया तो वो जंग तो हार चुके थे। अनवार उल्लाह काकड़ साहब जहां जहां बोले उन्होंने बेइज्जती समेटी। मुर्तजा सोलंकी साहब जहां जहां बोले, मुर्तजा सोलंकी साहब को तो एक दी इकोनॉमिस्ट का एक आर्टिकल ले दे गया, वो उससे नहीं संभाल सके। तो अब इन्होंने खुद आके बैठे, लोगों से बातचीत की, लेकिन उन्हें एहसास हुआ कि ये यूथ संभलने वाली नहीं है, ये यूथ हमसे ज्यादा समझदार है। हम यूथ को उस तरह के वो जो 70s, 80s और 90s की पॉलिटिक्स है उसमें नहीं उलझा सकते। ये 2024 है, ये यूथ काबू आने वाले नहीं है। एक बात। दूसरी बात, ये जो हमारे मुख्तदर हल्के होते हैं या इस तरह के जो इंतजामी उमूर पर लोग बैठे होते हैं, इनके लिए बहुत आसान होता है यू टर्न लेना। अगर इन्होंने देखा कि कल वाकई लोग 62-65% तक बाहर निकल आए और वोट टर्नआउट इस तरह का आ गया, यकीन माने वो देर नहीं लगाएंगे। वो बिल्कुल अभी मियां नवाज शरीफ साहब को आप देख लें, मियां नवाज शरीफ साहब ने अभी कल परसों एक जलसा किया हाफजाबाद में। हाफजाबाद में एक कौमी असेंबली का हल्का है, लाहौर में 14 हैं। मियां नवाज शरीफ साहब लाहौर में जलसा क्यों नहीं करते, पिंडी में जलसा क्यों नहीं करते, फैसलाबाद में उन्होंने किया, धोबी घाट में, लेकिन इंतहाई नाकाम जलसा था उनका।
कसूर का बड़ा कामयाब गया,
जहां जहां गए हैं उनके जलसे कामयाब नहीं हुए।
कसूर का तो बहुत कामयाब गया।
हाँ, कसूर का मैं आपको एक्सप्लेन कर देता हूँ कसूर का क्या है। कसूर का एक एरिया है, खुडिया का इलाका है, और खुडिया के इलाके से वहां मलक मोहम्मद अहमद खान साहब का इलाका है। वो मलक मोहम्मद अहमद खान साहब वो साहब हैं जो जब जनरल कमर जावेद बाजवा साहब आर्मी चीफ थे तो वो कमर जावेद बाजवा साहब के रिप्रेजेंटेटिव थे, सारी दुनिया को पता था। वो जितनी मिलिट्री के हवाले से मूवमेंट होती थी, जिस तरह फैसल वावड़ा साहब आजकल हमारी मिलिट्री एस्टेब्लिशमेंट के रिप्रेजेंटेटिव और स्पोक्स पर्सन बने हुए हैं, एग्जैक्टली इसी तरह वो मलक मोहम्मद अहमद खान साहब भी उस वक्त के आर्मी चीफ कमर जावेद बाजवा साहब के रिप्रेजेंटेटिव थे। और फिर लंदन जाके उन्होंने ही मियां नवाज शरीफ साहब से पहली मुलाकात की, बाजवा साहब का मैसेज पहुंचाया, और बाजवा साहब की अब तक की जितनी करस्पॉन्डेंस होती है मियां साहब तक वो मलक मोहम्मद अहमद खान साहब करते हैं। वो पंजाब गवर्नमेंट में तर्जमान भी रहे हैं इनके। मलक मोहम्मद अहमद खान साहब ने वो हल्का अपना खुद छोड़ा और मियां शहबाज शरीफ साहब को वहां बुलाया, और वो शहबाज शरीफ साहब को वहां से इलेक्शन लड़ा रहे हैं। एक जलसा इन्होंने मियां नवाज शरीफ साहब के पाकिस्तान आने से पहले वहां कराया था, जिसमें इन्होंने पूरे पंजाब की इंतजामिया, पूरे पंजाब के लोगों को बुला के बहुत लैविश किस्म का वहां खाना दिया था। मलक मोहम्मद अहमद खान साहब पता नहीं उनके अपने पैसे हैं या पता नहीं कहां से वो लेके आते हैं, खुला पैसा खर्च करते हैं, खाने खिलाते हैं, और इस तरह का उन्होंने सेटअप लगाया था जिस तरह शादी ब्याहों पे वलीमे का खाना होता है, इस तरह उन्होंने खाना दिया था। और वहां उस वक्त वीडियोज आई थी, लोगों ने वहां पीटीआई के लोगों ने बाकायदा जाकर खाना खाया और साथ ही कैमरा ऑन करके कहा जी हम हैं तो पीटीआई के, लेकिन हम इतना बेहतरीन खाना यहाँ दस्तियाब था तो हम खाना नहीं छोड़ सकते थे, हम खाना खाने के लिए आए, हम वोट पीटीआई को ही
डाले। चलिए चलिए, ये तो एक्सप्लेन कर दिया मेरा।
ये पहले जलसे की कहानी थी, दूसरे की भी ऐसी हुई वहां। वो शहबाज शरीफ साहब वहां से जीत सकते हैं, और ये आप जहन में रखें कि हमारी एस्टेब्लिशमेंट इस वक्त जो चाहती है, नवाज शरीफ साहब की मानसेरा NA-15 से खबरें ऐसी आ रही है कि मियां नवाज शरीफ साहब के चांसेस हैं कि वो वहां से हार जाएंगे। लाहौर से यासमीन राशिद के मुकाबले में NA-130 पे जहां से वो लड़ रहे हैं वहां से खबरें ये हैं। नदीम मलिक आपको पता है प्रो मुस्लिम लीग हैं, कल उन्होंने अपने टेलीविजन चैनल पे बैठ के ऐलानिया कह दिया कि मियां नवाज शरीफ साहब यासमीन राशिद से लाहौर का इलेक्शन हार रहे हैं। अगर मियां नवाज शरीफ साहब दोनों हल्कों से हार रहे हैं तो इसका मतलब है मियां साहब तो आउट हैं, और मियां साहब के चेहरे के तसरात ये बताते हैं कि उन्हें ये मैसेज कन्वे कर दिया गया है कि हजूर आपको लंदन से बुलाया इसलिए गया था क्योंकि हमारी इतलात ये थी कि आप मुस्लिम लीग नून का जो वोट है वो आपका वोट है, शहबाज शरीफ को लोग वोट नहीं देंगे, इसलिए आपको आना पड़ेगा। मियां नवाज शरीफ साहब की जरूरत कल शाम तक है, जब तक पोलिंग क्लोज नहीं होती। जब पोलिंग क्लोज हो जाएगी उसके बाद उन्हें जरूरत पड़ेगी शहबाज शरीफ की या आसिफ जरदारी की, इन दोनों में से किसी के साथ डील होगी। मियां नवाज शरीफ साहब को वापस लंदन भेज दिया जाएगा और हेल्थ इश्यूज बनाए जाएंगे।
अगली हुकूमत मैं आपको प्रिडिक्ट कर देती हूँ, और मैंने लास्ट फ्राइडे को भी ये कहा था जब मेरा पहला प्रोग्राम था वापस आने के बाद, PDM की होगी। और आप देख लीजिएगा, बिलावल ने अभी तक शहबाज शरीफ साहब के बारे में कुछ नहीं कहा, शहबाज शरीफ बिलावल के बारे में एक दूसरे की पीठ को सरा रहे हैं, तो आप देखिएगा। क्विक आंसर, अलीम खान जो थाली के बैंगन हो गए वो किस हलके में
है? अलीम खान साहब लाहौर के एक हलके से इलेक्शन लड़ रहे हैं, बड़ी मुश्किल से उनके लिए सीट खाली की गई है नून लीग वालों को आगे पीछे करके। लेकिन अलीम खान साहब की कोई सूबाई असेंबली की सीट तो वो शायद निकाल जाएं, कौमी असेंबली की उनके लिए मुश्किल बनी हुई है, वो नहीं निकाल पाएंगे। लेकिन ओवरऑल तरीके इस्तेकाम पाकिस्तान पार्टी 2 सीटों से ज्यादा कोई तजियाकार उनके हक में नहीं बोल रहा, वो कहें 2 या मैक्सिमम 3 सीटें। इसी तरह परवेज खटक साहब कौमी असेंबली की सीट में फंसे हुए हैं, वहां नौशहरा में इमरान खान को छोड़ के गए थे। सूबाई असेंबली की वो 5-6 सीटें KPK से निकाल लेंगे, लेकिन कौमी असेंबली की उनकी 1 से 2 सीट नहीं बन रही KPK में परवेज खटक साहब की। ये जो इमरान खान को छोड़ के जाने वाले हैं उनकी ये कहानी है।
बहुत शुक्रिया। بہت شکریہ جناب فیاض ویرانا صاحب آپ کا. اسٹے ٹیونڈ کل ہمارا الیکشن کی.
آپ نے مجھ سے پریڈکشن نہیں پوچھی. آج کل تو رواج ہے پریڈکشن پوچھنے کا.
آپ کوئکلی بتا دیجئے کیونکہ ٹائم کی پابندی میں آ گئی. شازی اور ماجد جمال کے ٹائم میں انٹر میں 5 منٹ میں نے ان کے 10 منٹ لے لیے ہیں. آپ کوئکلی بتا دیجئے پریڈکشن دیجئے.
اچھا پریڈکشن میرے پاس 3 قسم کی ہیں. ایک پریڈکشن ہے کہ انتہائی شدید دھاندلی ہوئی تو کیا ہوگا. شدید دھاندلی ہوئی تو پھر مسلم لیگ نون کے پاس 95 سیٹیں ہوں گی, پیپلز پارٹی کے پاس 60 ہوں گی, تحریک انصاف کے پاس 60 ہوں گی اور ادرز کے پاس 50 ہوں گی. اگر کچھ دھاندلی ہوئی, تھوڑی بہت ہوئی, زیادہ شدید قسم کی نہ ہوئی, تو مسلم لیگ نون کی 70, پیپلز پارٹی کی 55 اور پی ٹی آئی کے حمایت یافتہ 95 اور ادرز کی 45. اور اگر شفاف الیکشن, فری فیئر الیکشن ہو گئے تو 35 پہ آ جائے گی مسلم لیگ نون, 50 پہ پیپلز پارٹی اور 140 پہ پی ٹی آئی اور 40 ادرز کے ہوں گے. اور اگر آپ صوبوں کے کہیں تو میں صوبوں کے بھی بتا سکتا ہوں کہ پی ٹی آئی کے کیا ہوں گے.
سر 117 سے کسی کو کراس ہی نہیں ہونے دینا انہوں نے
نہیں ہونے دینا. لیکن جو صورتحال ہے اس وقت, تینوں صورتیں پاسبلٹیز میں نے آپ کو دے دی ہیں. شدید دھاندلی ہوئی تو یہ ہوگا, کچھ دھاندلی ہوئی تو یہ ہوگا, شفاف الیکشن ہوئے تو یہ ہوگا. جی
بالکل صاحب. اور ایک پریڈکشن یہ ہے کہ جنرل ندیم انجم صاحب 1 سال کی ایکسٹینشن میں چل رہے ہیں, آگے ایکسٹینشن ملے گی اور آپ کے آصف منیر صاحب کو آگے 3 سال کی اور ایکسٹینشن. جو بھی پی ڈی ایم حکومت آئے گی وہ پھر 3 سال انہیں کے انڈر کام کرے گی. اللہ میرے پاکستان کا حامی و ناصر رہے. اجازت دیجیے گا فیاض بران صاحب. بہت شکریہ سر. کل ہماری نشریات لائیو یہاں سے ٹرانسمیشن ہوں گی, بی پارٹ اینڈ پارسل. اینڈ آف کورس وی وانٹ
ٹو شروع کرنے آپ نے لائیو اناؤنس کر.
ہم 3 بجے سے آن ورڈ لائیو پہ چلے جائیں گے. بہت شکریہ.
چلیں
خدا حافظ. اجازت دیجیے گا. اسٹے ٹیونڈ فار دا نیکسٹ سیگمنٹ.
عائشہ یہ تم کیا سر پکڑ کر بیٹھی ہو؟ گھر میں مہمان آ رہے ہیں اور مجھے 10 جگہوں پر جانا پڑے گا گروسری کے لیے. 10 جگہ کیوں؟ ایک ہی جگہ ہے, فاطمہ گروسرز. فاطمہ گروسرز؟ جی ہاں, فاطمہ گروسرز. مسالے, تازہ سبزیاں, پھل, حلال گوشت, میرینیٹڈ میٹ آئٹمس اور اسپیشل بیف سٹیکس بھی. گروسری کا سارا سامان سازو آواز کے ریفرنس پر اسپیشل ڈسکاؤنٹ بھی. میکلاگلن اور برسٹل کے انٹرسیکشن پر نیو فاطمہ گروسرز, 512 برسٹل روڈ, ویسٹ آف مسز ساگا, 9058487000. فاطمہ گروسرز, سب سے زبردست.
ویلیج ٹیسٹ, اونٹاریو کا سب سے بڑا پاکستانی بفے, 40 سے زائد آئٹمس کے ساتھ. انجوائے کریں ہمارے ڈیلیشیس مینی کو. کڑھائی, کریز, باربیکیو, باربیکیو پلیٹر, رولز اینڈ مچ مچ مور. اور اب ڈیلی ڈنر بفے اور ویکینڈ برنچ بفے بھی. پارٹی رومز یا کیٹرنگ سروسز کے لیے کال 9052323663, 6477744888. ویلیج ٹیسٹ.
کون کہتا ہے کہ انشورنس کمپنیاں وقت پر کلیم ادا نہیں کرتی؟ ایک اور مسکنسیپشن کہ لائف, کریٹیکل النس, ڈسیبلٹی یا پھر ٹریول انشورنس بہت مہنگی ہیں. نہیں صاحب, آپ ایک بار انشور پرو کے فضل ودود سے بات کیجئے گا. 28 سال کا انڈر رائٹنگ کا تجربہ ہے. لائف, کریٹیکل النس, ڈسیبلٹی, ٹریول انشورنس, ہر انشورنس کے معاملے کے لیے فضل ودود آف انشور پرو. 9056075000, 9056075000.
اجیت سنتے ہو؟
اب کہہ بھی دو.
کتنی دفعہ تو کہہ چکی ہوں.
مگر کب؟
اب کچھ کہنا وہنا نہیں ہے, بس لے کے جانا پڑے گا آپ کو ہیئر میکس ہیئرنگ سینٹر پر.
الٹیمیٹ ہیئرنگ سولوشن, نو ابلیگیشن, کمپلیمنٹری ہیئرنگ ٹیسٹ.
ہیئر میکس ہیئرنگ سینٹر, کال شیراز, 416-792-8792.
رنگنگ, بزنگ, ہسنگ, ٹائم ٹو گیٹ یور ہیئرنگ چیک.
بائی ون ہیئرنگ ایڈ گیٹ ون 15% آف. 416-792-8792. الٹیمیٹ ہیئرنگ سولوشن, 416-792-8792.
قرضے سے نجات کے لیے ایک ہی نام, محمد صدیق. کال دا سولوشن, پرسکون زندگی اور کریڈٹرز کی کال سے چھٹکارا.
محمد صدیق آل ڈیٹ سولوشن بینکرپسی, انسالوینسی, کنسالیڈیشن کرتے ہیں اپ ٹو 80%. محمد صدیق آپ کے لیے کام کرتے ہیں. پرسکون زندگی, اچھی صحت اور لمبی عمر کی ضامن. اپنی زندگی کو پرسکون کرنے کے لیے, قرضوں سے پاک کرنے کے لیے رابطہ کیجیے محمد صدیق, 416-671-0577.
کہیں مارگیج نہیں مل رہی, جھٹ پٹ مارگیج دلا کے ساری مشکل کر دیں گی آسان. 11 سال سے زیادہ تجربہ اور ایک بھروسہ مند نام. ہر قسم کی ریزیڈینشیل یا کمرشل مارگیج کے لیے مارگیج الائنس کی جیسمین پرمار سے رابطہ کریں. ری فائنینسنگ آپشنز، رینیول آپشنز، مارگیج ڈیفیکلٹیز، ڈاؤن پیمنٹ ایشوز، سیلف امپلائڈ، پرائیویٹ فنڈز، سیکنڈ مارگیج کے لیے کانٹیکٹ کریں موسٹ ٹرسٹ وردی جیسمین پرمار سے. نمبر ٹو کال 6479235659، 6479235659، لائسنس نمبر 10530.
جی سمے ناظرین، ویلکم بیک اگین. اینڈ 4:53 ہماری گھڑیوں میں ہو چکے ہیں. اسٹل پلس 4 degrees ٹیمپریچر، بیوٹیفل گورجیس ٹیمپریچر آؤٹ سائڈ. اور اب ہم آپ کو چلیں گے نیوز کی جانب. نیوز کے لیے سمبڈی ہیز ٹو اسپانسر بھائی. دس سیگمنٹ آف دا پروگرام از اسپانسرڈ بائی یونیک سائنز. یونیک سائنز، اگر آپ نے ایل ای ڈی سائنز اپنے گھر اور بزنس میں کچھ چمکانا ہو، باہر لگ جاتی ہیں ایل ای ڈی سائنز، تو یہ ایل ای ڈی سائنز کے لیے آپ کال کر سکتے ہیں وکرم جیت کو 6475274 82 6475274 82 ان کا فون نمبر ہے. شاہ صاحب کہتے ہیں کہ صاحب اوپن مائک کیفے پہ پہنچیے آپ، اور اوپن مائک کیفے پر آپ کو منیمم اگر آپ نے 30 لوگوں کا آرڈر کیا تو 8 آئٹم سے ہیں 999 کے آپ پڑیں گے. اور لذیذ پاکستانی کھانے کھانے ہوں تو آپ پہنچ جائیے 1310 1310 ڈنڈا اسٹریٹ ایسٹ پہ 4165266800 اوپن مائک کیفے کا فون نمبر ہے. برامپٹن ٹی وی اینڈ اپلائنسز کے سلطان بھائی کا نمبر یاد رکھیں آپ 9054502828 9054502828. کسی بھی قسم کے اپلائنسز یا آپ نے ٹی ویز چاہیے ہوں آپ کو تو آپ پہنچ جائیے. کہاں جانا ہے آپ نے؟ برامپٹن ٹی وی اینڈ اپلائنسز 801 بوویڈ ڈرائیو ویسٹ ان برامپٹن 9054502828. اب بھیجتا ہوں میں آپ کو کہاں پر؟ صدر کراچی میں. نہیں جاؤں وہاں پر. اوکے صاحب خدا جاؤ، چلو آپ کو میں بھی چلتا ہوں دبئی، دبئی سے ہمارے ساتھ ہوں گی شازیہ ملک. جی السلام علیکم ورحمۃ اللہ.
وعلیکم السلام مجھ بھائی. یہ جس طرح کی باتیں آپ کر رہے ہیں نا نادانی والے، یہ نادانی کی باتیں آپ کا نا ایک کرنچی کا ایک معصوم بچہ بھی کر رہا تھا ہے. تو مطلب آپ بھی 16 ہے نا، وہ بھی کوئی 16 کا تھا.
ہاں جی.
کہتا ہے یہ جو تم لوگوں نے آج کل کے زمانے میں بچوں نے لوچے نکالے ہوئے ہیں نا 3G 4G، کہتے ہیں ہمارے زمانوں میں نہیں یہ ہوتا تھا. ہمارے زمانے میں ہوتا تھا ابا جی گرو جی، ایک تھپڑ پڑتا تھا نا سارے نیٹورک آ جاتے تھے.
نہیں سارے ڈلی جو آتے تھے.
نہیں کہتے یاد آ جاتے تھے سارا کچھ، وہ جو یاد نہیں ہو رہا ہوتا تھا نا کہ وہ جی ہم تو دیکھ نہیں سکتے 3G ہمارا آ نہیں رہا، تو وہ سوال کا جواب نہیں مل رہا کیونکہ سب کچھ تو موبائل فون پہ اب آ گیا ہوا ہے. تو کہتے ہیں یہ 3G 4G ہمارے زمانے میں نہیں، بس بابا جی اور گرو جی کے تھپڑ پڑتے تھے سارا کچھ نیٹورک میں آنا شروع ہو جاتا تھا، یاد آ جاتا تھا. تو بس مجد بھائی یہ جو آپ کے معصوم کرانچی والے ہیں نا، یہ صحیح ڈگر پہ نہیں ہے، ان کو صحیح ڈگر پہ لانا پڑے گا.
ٹھیک ہے، ابا جی سے بات کرنی،
ابا جی سے بات کرنی پڑے گی. کل جو الیکشن ہو رہے ہیں ان میں سارے پھر ڈگر پہ آ جائیں گے. ٹھیک ہے جی. اچھا جی، ہم آپ کو بتانا چاہتے ہیں کل ہمارا جو ای آواز کا بہت ہی اسپیشل قسم کا ٹیلی تھون ہونے والا ہے، 6 بجے سے آن ورڈز ہم شروع کریں گے، ساری ٹیم یہاں پہ ہوئے گی. تو آپ ہمارے ساتھ جڑ سکتے ہیں، ہمارے ساتھ ایکسپرٹس ہوئیں گے، ہمارے ساتھ ہر پارٹی کا ریپرزینٹیٹو ہوئے گا. تو آپ جو ہے وہ ضرور دیکھیے اور پھر ہمیں ضرور اپنا فیڈ بیک دیجیے. اس کے علاوہ جناب جو برامپٹن جس میں ہم رہ رہے ہیں وہاں پہ وہ لوگ بہت ساری سویدھائیں دے رہے ہیں، خاص طور پہ ابھی جو سردی کا موسم ہے وہاں پہ یہ سنو ریموول کیا سروسز ہیں، پیٹس کی کیا سروسز ہیں، دوسری کیا سروسز ہیں. تو آپ ضرور ہماری جو ویب سائٹ ہوتی ہے یا کہ ہمارا جو ہے टीवी का सेक्शन है या जहां पे यहां पे भी रेडियो पे भी जो हम उनकी सर्विसेज आपको सुनाते हैं, ये हमारे सारे प्लेटफॉर्म्स भी आप देखा करें और आप उनके नंबर लिखे होते हैं प्रॉपरली ब्रैम्पटन सिटी के, तो आप उनके जो है बहुत सारा फायदा उठा सकते हैं। और जनाब इसके अलावा टैप टैप सेंड, ये कहते हैं जी कि आप हमारा ऐप जो है उसको डाउनलोड कर लें एंड्रॉयड और अपने एप्पल फोन्स के ऊपर, और फिर आपको जहां कहीं पे भी पैसे भेजने हैं 3D बैंक्स इन पाकिस्तान जो है वहां पे आप भेज सकते हैं यूबीएल की तमाम ब्रांचेस में, और या फिर आप विजिट कर सकते हैं टैप टैप सेंड डॉट कॉम के ऊपर। इसके अलावा जनाब राजा ते बादशाह जी जुड़े हैं, कहते हैं कि जी हम आपको हर तरह के जो है वो सुविधाएं देंगे और बड़े पैसे आगे बचाएंगे, तो आप राजा बादशाह जी के साथ संपर्क करें, ऑल स्टेट में होते हैं, इनका नंबर है 6472903773 इनका नंबर है। अच्छा जनाब आज की जो खबर बहुत ज्यादा ट्रेंडिंग है सोशल मीडिया के ऊपर वो तो ये है कि, लेकिन इसका मतलब ये नहीं होता जब मैं आपको बताती हूँ कि जी ये खबर बहुत ट्रेंडिंग है सोशल मीडिया पे कि हम आपको झूठी खबर सुना रहे होते हैं, वो खबर ठीक होती है क्योंकि हम कभी भी सोशल मीडिया से खबर नहीं लेते, खबर हम तो रिलायबल सोर्स से लेते हैं, लेकिन अगर उसमें से कोई रिलायबल न्यूज ट्रेंड कर रही है तो उसका हम जिक्र करते हैं। आज जो ट्रेंड कर रही है सोशल मीडिया पे खबर जो है, एक मॉन्ट्रियल का आदमी है जिसने कि जस्टिन ट्रूडो साहब को बड़े थ्रेट्स दिए थे एक्स के ऊपर, और आरसीएमपी जो थी फिर उसने एक इन्वेस्टिगेशन खोली थी January 31st को। इस आदमी का नाम है पॉल क्लारिसो 30 और इसने थ्रेटन किया था कि मैं ट्रूडो को मार दूंगा, एक्स पे उसने कहा था। आरसीएमपी की जो इंटेग्रेटेड नेशनल सिक्योरिटी एनफोर्समेंट टीम जो है फिर उसने एक इन्वेस्टिगेशन बिठाई थी, और आज फिर इस आदमी को जब पकड़ा तो उसको फिर अब मॉन्ट्रियल की कोर्ट में उसको जो है वो हाजिर किया गया था। ये जो है चार्जेस फेस कर रहा है जो इसने थ्रेट्स अटर किए थे प्राइम मिनिस्टर के अगेंस्ट, उसके लिए पुलिस ने कहा है जी कि जब किसी भी बंदे की इंडिविजुअल की सेंस ऑफ सिक्योरिटी जो है वो शेक होती है किसी भी वायलेंट स्टेटमेंट की वजह से, तो वो बिल्कुल भी बर्दाश्त नहीं किया जाएगा, और इस तरह के जो लोग हैं उनकी उनको सजाएं दी जा सकती हैं, दैट कैन बी टिल 5 years इन जेल। तो डिपेंडिंग के आपने किसको थ्रेट किया है तो उसके मुताबिक जो है फिर आपको दी जाती है। आज पार्लियामेंट हिल के ऊपर जनाब जो रिपोर्टर्स हैं उन्होंने घेर लिया आज हमारे पीयर पॉलिवर को जो कंजर्वेटिव पार्टी के लीडर हैं, और उनसे कहा जी कि सब लीडर्स के बयान आ चुके हैं कि ये जो अल्बर्टा की प्रीमियर थी डैनियल स्मिथ जो इन्होंने कहा था कि जी हम बैन कर रहे हैं प्यूबर्टी ब्लॉकर्स और जो जो बच्चे 15 एंड यंगर हैं ताकि वो अपने पेरेंट्स से पहले पूछें, और जो स्कूल के अंदर जो नाम उनके लिए जाते हैं उसके लिए भी पेरेंट्स की कंसेंट